تو ایسے لوگ اہل طریقت کہلاتے ہیں، کہتے ہیں کہ ایسے افراد کے واسطے 10 چیزوں کا لحاظ رکھنا چاہیے. ایک ہے طلب حق، حق کی طلب ہونا زندگی، اللہ راضی ہو جائیں، اللہ مل جائیں، اللہ کی خوشنودی نصیب ہو جائے، اللہ کی معرفت مل جائے، اللہ کا قرب مل جائے، اس کی طلب رہنا. اور طلب کسے کہتے ہیں آپ حضرات کو معلوم ہو، کسی کو دیکھتے ہیں آپ بے چین بے چین ہیں، کیا بات ہے، دیکھ رہا ہوں میں ادھر ادھر کہیں آگے پیچھے آبادی میں قریب میں کہیں بھی چائے ملتی کی کہیں کہیں کو پھر رہے ہیں ادھر سے ادھر، کیا کروں، اس کی طلب ہے بہت. جس چیز کی طلب ہوتی اس کی تلاش میں نکل جاتا. تو حق کی طلب رہنا آدمی میں، بچہ ہو گیا سمجھ، تلاش میں باہر نکل جاتا، یہ گلی وہ گلی آگے پیچھے، جو ملا اس سے پوچھ رہے ہیں، کوئی بچہ دکھا کے آئے ادھر جاتے ہوئے، چار طرف چار لوگوں کو دوڑا لیتے ہیں، خود بھی دیوانہ وار گھومتے رہتے ہیں، ہاں سرگردان ہوتے ہیں بچے کی تلاش میں، تو بچہ مطلوب ہے ان کا، اس کی طلب میں پھر رہے ہیں. کہتے ہیں کہ حق کی طلب رہنا ایسی، اب اگر یہ طلب رہی تو خود ہی ہر آدمی جو طالب حق ہے وہ پوچھے گا کہ حق مجھے کیسا ملے گا، وہ بے قل بے قرار بے چین رہے گا. سچی طلب جسے بولتے ہیں، طلب بھی دو قسم کی ہوتی، طلب صادق طلب کاذب. سچی طلب جھوٹی طلب، کئی وقت کھانے کو نہیں مل سکا تو کھانے کی طلب صادق رہتی، ہر تھوڑی دیر کو کچھ نہ کچھ چلاتے رہنے کی عادت ہے، تو یہ جو طلب ہوتی نا یہ طلب صادق نہیں رہتی. طلب صادق میں پھر آدمی مستقل لگا رہتا. تو ایک ہونا طلب حق، ظاہر ہے کہ حق کی جب طلب ہے تو حق تک پہنچانے کا جو ذریعہ بن سکتا ہے اس کی طلب میں رہنا، اس کو کہتے ہیں طلب مرشد کامل، پوری رہبری کرنے والا. مرشد بولے تو راستہ بتانے والا، راستے کی رہنمائی کرنے والا، راہبر بولتے مرشد. یعنی کہ جس کو راستہ معلوم ہے اس کو ہی پکڑنا نا، جس کو معلوم ہی نہیں ہے خود اس کو ہی راستہ نہیں معلوم ہے اس کو پکڑیں گے، ذرا پرانی منزل پہ پہنچا دے تو پتہ نہیں کہاں پہنچا دیں گے. اس لیے جب طلب حق ہے تو پھر طلب مرشد کامل ہونا. تیسری چیز ادب ہونا، بغیر ادب کے نہیں ملتا، یہ راستہ پورا ادب کا ہے، خاص لحاظ احترام اکرام، بہت بڑی چیز ہے ادب. جس سے راستہ حاصل کرنا چاہتے ہیں اس سے بدگمانی نہیں رہنا کسی قسم کی، ادب کے خلاف. اس کے بعد پہ اعتراض نہیں ہونا، یہ بھی ادب کے خلاف، اعتراض کا ہونا، کوئی بات سمجھ میں نہیں آئی تو میرے کو سمجھ میں نہیں آئی بول کے سمجھنا، ان کی سب باتیں ٹھیک ہیں وہ ایک بات ٹھیک نہیں ہے بول کے بولے تو ادب گیا سمجھ، بہت ادب رہا. اور یہ حق کی طلب میں جو کچھ حالات پیش آ رہے ہیں ان حالات میں اپنے اندرون میں رضامندی رہنا، موافق حالات آ رہے ہیں تو بھی رضامندی، مخالف حالات آ رہے ہیں تو بھی رضامندی. یہی مضمون اثر سے پہلے ایک حصے کے طور پر آیا تھا، پتہ نہیں پرانوں کو تو سمجھ میں آیا ہوگا، نئےوں کو پوری طریقے سے سمجھ میں آیا کہ نہیں آیا. ہم ان کی رضا اور ان کی خوشنودی کے طلب کرنے کے ذمہ دار ہیں، وہ راضی رہیں بس، اس کے ہم ذمہ دار ہیں. وہ راضی کیسے رہتے ہیں انہوں نے بتایا کہ میں راضی رہتا ہوں، آزماؤں تو صبر کرنا، نعمتیں دوں تو شکر کرنا، اس پر میری خوشنودی ہے میری رضا ہے، انہوں نے بتا دیا. ورنہ سخت ناراضگی آئی ہے ایسے لوگوں کے لیے جو ناراضگی کا اظہار کر دیتے ہوں، جو میری عطا پر شکر نہ کرے, میری بلا پر صبر نہ کرے. حدیث قدسی میں آیا ہے, جو میری عطا پر شکر نہ کرے اور میری بلا پر صبر نہ کرے, اس کو چاہیے کہ میرے علاوہ کوئی اور رب ڈھونڈ لے. ہوتا تو وہی ہے جو وہ چاہتے ہیں نا. اگر یہ فیصلہ کر لیے کہ مولا آپ کی جو چاہ ہے وہی میری چاہت ہے, تو فیصلہ ختم ہو گیا نا. دو دنوں کے بعد سے خواہشاں خواہشاں, یہ ہو جانا وہ ہو جانا, گئے گو یہ ہونا وہ ہونا, کچھ بھی نہیں. نو ہونا, ان کی خوشنودی ہونا بس. ہم جتنی چیزوں کو چاہ رہے ہیں وہ ہزاروں چیزیں ہیں. تعلیم جو دی جا رہی ہے وہ ایک کو چاہنے کے بارے میں دی جا رہی ہے, تو یہ آسان ہے کہ وہ آسان ہے؟ یہی مضمون سنایا جا رہا تھا کہ بھائی بیماری صحت جو ہے یہ کوئی بڑا مسئلہ نہیں ہے. دونوں حالتوں میں ان کا منشا کیا ہے, بس وہ پورا کر لینا. نہیں مولا آپ کی جس میں رضامندی ہے بس میرا وہ حال مجھے اچھا ہے. اب جب اپنی خواہش ہی باقی نہیں رہی کچھ, تو اس کا نام ہی چھفنا. فنا فنا بول کے بہت سنتے رہتے ہیں. میری خواہش ہے دیکھنا, ان کا منشا ہے نہیں دیکھنا. تو اپنی خواہش نہیں پوری کر کے ان کا جو منشا ہے پورا کر دینا, ایک حصہ ہو گیا فنا کا. میری خواہش ایک چیز سننے کی ہے, ان کی خواہش اس چیز کی سننے کی نہیں ہے. تو میری خواہش پوری نہیں کر کے ان کی جو چاہت ہے, ان کا جو منشا ہے وہ پورا کر دینا. بس بولنے کا معاملہ بھی ویسی ہے. ایک بات بولنے کو جی چاہ رہا, وہ ہی چاہتے ہیں کہ یہ نہ بولے میرا بندہ. ان کی جو چاہت ہے وہ پوری کر دو. اپنی اپنی چاہتوں کے ظاہر کرنے سے کس کا کام بنا ہے جو میرا آپ کا بن جائے گا؟ ہوگا وہی جو وہ چاہتے ہیں. خام خواہ اپنی طرف سے پریشان ہونے کی کیا بات ہے؟ اسی لیے بتایا گیا ہے کہ بھائی ہم سب سے اللہ کی جو مرضی ہے وہ سب سے اولا چیز ہے. مرضی مولا از ہما اولا, مولا کی جو مرضی ہے وہ سب سے اعلیٰ ہے. بڑی آسانی ہو جاتی, پریشانی پھر کچھ باقی نہیں رہتی. اس واسطے سکون کی جو دولت اس راستے سے ملتی ہے کسی راستے سے نہیں مل سکتی, یاد رکھنا. آپ سمجھیں گے دولت آ جائے گی تو راحت مل جائیں گی سکون مل جائے گا, نہیں. کرسی مل جائیں گی تو راحت مل جائیں گی سکون مل جائے گا, نہیں. غلط ہے. اس سے جائیدادیں ہوں گی, بنگلے ہوں گے, راحت سکون مل جائے گا, اس میں ہے ہی نہیں. اس راستے میں ہے سکون. اسی لیے بزرگان دین نے فرمایا کہ سکون کی جو دولت ہم کو حاصل ہے, اگر وقت کے بادشاہوں کو معلوم ہو جائے تو وہ دولت ہم سے چھیننے کے لیے وہ لشکر کشی کر دیں گے, لیکن یہ دولت لشکروں کے کھینچ کے لانے سے چھینی نہیں جا سکتی اور حاصل نہیں کی جا سکتی. تو اسی لائن سے ملے گی ساری پریشانی. تو یہ میری خواہش, میری چاہت, میری آرزو, میرا میری تمنا, میرا ارادہ, میرا منشا, میرا مقصد, اس میں یہ نا, یہ میرا میں ہی ہے پورا. میرا نے رکھا ہے ہم سب کو, ڈال رکھا ہے ہم سب پر گھیرا. میرا کے گھیرے میں پھنسے ہوئے پریشانی پوری یہ میرے کی ہے. اگر کوئی آئے, ہمارے حضرت بولتے تھے, کوئی آئے آگے بولے ارے بھائی وہ جاتے جاتے بیچارہ, کوئی سائیکل والا تیز سے جا رہا تھا, ایک بچے کے پاؤں کے اوپر سے بھیا چلا کے چلے گیا. ایک انسانی جو وہ رہتا ہے ہمدردی, خیر خائی کا جذبہ, ارے بیچارہ کس کا بچہ تھا کہ کم از کم سے دیکھ کے جانا چاہیے تھا, چھوٹا سا بچہ تھا, بس اتنا بولتے سمجھ بڑھ جاتے ہے نا. لیکن آ کے اطلاع دینے والا یہ بولا آپ کا بچہ, آپ کے بچے کے پاؤں کے اوپر سے سائیکل لے لے کے چلے گیا, بول کے بولے سر. بیٹھتے ہیں خاموش یا بھاگتے ہیں سیدھا اٹھ کے؟ یہ جو پریشانی بڑی کہہ کے واسطے بڑی, میرا کی نسبت کی وجہ سے بڑی ہے, ورنہ بچہ تو برابر ہی ہے نا. کسی کا بچہ, میرا بچہ, تو پریشانی میں اضافہ کب ہوا؟ ارے بھائی سمجھ میں آ رہا کہ نہیں آ رہا؟ तो बच्चे की परेशानी नहीं है, कई की परेशानी है, बच्चा तो उसमें भी है ना, किसी का बच्चा, मेरा बच्चा, बच्चा तो मुश्तरक है, परेशानी कह में है, मेरा में है ना। और हमारे बड़े लोग यही तालीम नहीं, ये मेरा छोड़ दो, परेशानी खत्म, हम ही चपने नहीं है, है ना, यहां तपने हैं, कल कियामत के दिन इसे खराब काम करेंगे तो यहां तक बोलेंगे नहीं बोलेंगे, नहीं मेरा हाथ नहीं बोलता हूँ, है ऐसा। यौम तशहदु अलैहिम अलसिनतुहुम व अयदीहिम व अरजुलुहुम, कियामत के दिन गवाही देंगे ज़बान, हाथ, पांव, क्या किए थे, अच्छा किए थे या बुरा किए थे, हाथ पांव गवाही देना शुरू कर दे, कम से कम ये जिसको पूरी जिंदगी में मेरा हाथ बोलता रहा, कलमा समझ जाएगा कि हाथ ने हाथ दे दिया है कि नहीं, विश्वास से बोल देंगे भाई हम खुद अपने नहीं हैं, किसी और के हैं तो फिर गैर जरूरी तौर पर मेरा मेरा जो लेके बैठ गए, सारी परेशानी वो मेरा की, घर में चोरी हुई थोड़ी सी परेशानी, किसी के घर में होगी बेचारों में क्या नुकसान हो गया, इससे खत्म, आपके घर में हुई तो वो मेरा घर हो गया है ना, मेरे घर में चोरी परेशानी की जो ज्यादती रहती है देखने से ताल्लुक है, तो इसलिए ये मेरा छोड़ देना, ये मर्जी अपनी तमाम चीजों में पना बोले तो क्या समझो अच्छी तरीके से, उसी को कहते हैं आदत, अगर हो कुर्ब खुदा की तलाश ए तालिब है तुझ पे फर्ज के अपने से दूर हो जाए, उसके बगैर उनका कुर्ब नहीं मिलता, और सच्ची जब तलब पैदा हो जाती है तो फिर मौला भी पल में आ जाते हैं, तो सबसे ज्यादा खुशी की जो चीज है जब वो दिल में आ जाती है तो फिर दिल क्या बन जाता भाई, तो सुरूर, खुशियों का घर। तो इसमें रजा वाली बात तीसरी बयान की गई है, जो थी कि आदमी अल्लाह जल्ल शानहु की रजा जोई में लग जाए, कौन सा हाल उनको पसंद है, मुझे वही पसंद है बस, जौन से हाल में वो मुझे रखें मैं उससे राजी, जिनसे गैर मामूली मोहब्बत रहती है, बाद बुजुर्गों को आप देखेंगे कि बाद बुजुर्गों से बाद लोगों को बहुत गैर मामूली मोहब्बत रहती है, एक को तो कहते हैं कि भाई ठीक है आओ तुम सर में तेल डाल दो, कोई इसमें पूछिए उसकी खुशी के क्या ठिकाना रहे, किसी से कह दिया कि ऐसा करो कि तुम जरा तलवे में तेल डाल दो, वो उसको अपने लिए सआदत समझता, जिंदगी भर बोलते रहता मुझे सआदत मिली है मैं उनकी खिदमत करने की, किसने बोल दिया कि मैं तुम बाहर दरवाजे पे खड़े रहो आने जाने वाले लोगों को जरा देख दिखा के छोड़ा करो, मैं तो उनका खास खास खुदाम में से था, दरबान में से था, दरबान में कौन से हाल में रख रहा है शेख अपने जाने वाले को, बहुत से खुश रहता कि नहीं रहता, मेरे लिए बड़ी सआदत की बात। अब शेख तो फिर शेख ही से, वो भी तो अल्लाह का बंदा ही है, वो भी मखलूक है, लेकिन एक गुना जो उससे ताल्लुक कायम हो गया उसकी वजह से किसी भी हालत में शेख उसे रख रहा है तो वो उससे राजी है, मौला तो फिर मौला है जी, हम उनके बंदे हैं, जरा सा बीमारी डाल दें तो क्या कैफियत रहनी चाहिए अंदरून में, अल्लाह को अगर मेरा यही हाल पसंद है तो मैं इस पर राजी हूं, अगर उनको ये पसंद नहीं है कि ये बोलूंगे मौला यही हाल कायम रखिए, ये नहीं बोलने का है, समझ के काम करना, बात आधी समझते हैं गड़बड़ कर लेते हैं, कुछ कम देकर बंदे को देखना चाहते हैं, बोलना मौला मुझे पूरा, मैं राजी हूँ आपकी इस हालत, तो ज्यादा देकर आजमाना चाहते हैं, मौला राजी हूँ मैं इस हालत को, रजा रहना तालिब हक के लिए उसकी जिंदगी में रजा रहना, कुछ नदी रहना, इस वजह से अब उनका गिला शिकवा शिकायत सब खत्म हो जाता, देखो अगर ये बात पैदा हो गई फिर कोई गिला शिकवा नहीं, ये नहीं बोल सकता कोई आगे, मेरे कुछ ऐसा कहीं को हो रहा होगा, ऐसे कोई नहीं बोलता। फिर ये जिसको समझ में आया उनमें से कोई फिर ये नहीं बोलेगा कि मेरे साथ ही जैसा कहीं को है। आपके साथ ही जैसा कहीं को है, बोलने के बोलने में भी आदमी को समझना चाहिए कि किस किस के साथ क्या क्या है। आपको सब मालूम है, मालूम ही नहीं है ना, तो मालूम नहीं तो मेरे साथ ही ऐसा क्यों है, क्या क्या मतलब है। जिस किसी से पूछो, एक से बढ़ के एक मुख्तलिफ हालात में गिरा हुआ। एक ऐसे ही जमाने में किसी साहब ने एक साहब को देखा, बहुत ही अच्छी हालत में, शक्ल सूरत के भी, रंग रोगन के भी बहुत अच्छी हालत में देखा, कि लिबास वगैरह भी इधर अच्छे किस्म का बदन के ऊपर था। तो कम से कम ये सोच के कि ये तो कम से कम परेशान हाल नहीं होंगे, उनसे जाके पूछे करते कि जिसको देख रहे हो परेशानी बदला रहा, एक आपको देख के थोड़ी सी उम्मीद बन रही है कि शायद आपको कोई परेशानी नहीं है। तो उन्होंने कहा कि मेरा जितना परेशान कोई दूसरा नहीं होगा। बोले अल्लाह के बारे में शिकवा शिकायत का जुबान पर लाने का मामला कैसा है, और परेशानी का मसला कैसा है। अपने जितना काम करना है बस वो करें, बीमार हो जाए इलाज कराओ काफी है। रोजी रोटी की जरूरत है तो थोड़ा सा आप जाइए दुकान खोलिए बैठिए, अच्छा माल रखने की कोशिश कीजिए, आने वालों के साथ सलीके तरीके से बात कीजिए, कुछ मुनासिब नफा देख कर उनको दे दिया कीजिए, आने वालों से जरा अच्छी बात कीजिए। लेकिन अगर ये हमने किया कि साहब आ गया इस वक्त में इससे जितना वसूल कर सकते हैं वसूल कर लो, तो ले लेने को तो ले लेके हम चले जाएंगे, बाद में मालूम करेंगे 10 दुकानों पे पूछा सब में इतने पैसे कम दे, वो साहब इतने पैसे ज्यादा लिए, तो न सिर्फ ये कि वो फिर कभी नहीं आएगा बल्कि पता नहीं कितने ग्राहकों को वहां से फेर देगा। अब ऐसी सूरत में परेशानी हो रही है, उसके बाद में आके बोलते हैं क्या दुकान नहीं चल रही, बोल रहा सब क्या करो, कई को नहीं चल रही, बंद हो गए। सो है वो अपनी मुदखलाफी की वजह से ग्राहक आना बंद हो गया। तो इतने के हम मुकल्लफ हैं, जिम्मेदार हैं कि तदबीर अच्छी करो बस, अब उसके बाद में देना चाहे वो दे, ना देना चाहे ना दे, राजी रहना उस हालत में बहुत बड़ी चीज है। उनकी आजमाइशों पर आदमी का रजामंद रहना अल्लाह को यादा बहुत भाती है, बहुत पसंद आती है। इतना बड़ा इनाम है इसका कि अल्लाह पाक फरमाएंगे मैंने तुझे आजमाया था, तू मुझसे राजी रहा, आज मैं तुमसे राजी हूं। अगर ये फरमा दिए जी तो बताइए कि कैसा अजीम शान सिला है। गिला शिकवा नहीं जुबान पे, शिकायत नहीं, इनसे उनसे बोलना भी नहीं, जरूरी तौर पर अपनी परेशानियां इनको उनको 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 बोलना शुरू कर देते लोग। एक ही है कि भाई आप किसी से तदबीर मालूम करना चाहें या किसी कोताही को दरियाफ्त करना चाहें, कोई वाकिफकार है आप उस सिलसिले में उसके सामने बात रख के कुछ मशवरा कर ले, कलायदा चीज है। लेकिन 10 15 20 25 को ऐसों को बोलते हैं जिनसे किसी किस्म का आपका मसला हल नहीं हो सकता, इसका मतलब सिवाय इसके क्या है कि अपनी परेशानियों को आप अल्लाह के दीगर बंदों में बतलाते चले जा रहे हैं कि अल्लाह ने मुझे इस हालत में रख रखा है। ये तो शिकायत है, और मशहूर है वो बात कि बीबी राबिया बसरिया ने एक नौजवान रिश्तेदार को देखा था कि उसकी पेशानी पे पट्टी बंधी हुई थी, दस्ती सर में दर्द बहुत हुआ तो बन लेता ना खींच के, वो बन लिया था। तो उसको बुला के पूछे कहके वास्ते बंद के रखे ये दस्ती, सर में बहुत दर्द हो रहा बन गई बन गया, अभी अलामत बन गई है ना, किसी को देखो कि साहब मजबूती से कोई दस्ती बांध के आया है तो ये अलामत है इस बात की कि जरा इसके सर में गिरानी है, परेशानी है, बोझ है, सर में दर्द है, पता चल जाता है। उन्होंने बोला अगर सर में दर्द हो रहा था स्वास्थ्य बन लिया, तो बोले अच्छा क्या उम्र है, बोले 25 या 30 साल। उसने बताई आगे कितने वक्त हुआ सर में दर्द इस पूरे अरसे में, नहीं नहीं पहले वक्त हो रहा मेरे को, कभी भी ऐसा नहीं हुआ था, कभी ऐसा नहीं हुआ, अभी हुआ فرمایا کہ بھائی 25 سال یا 20 سال اللہ تبارک و تعالیٰ اس تکلیف سے تم کو بچا کے رکھے تھے, اس کی شکر کی بھی کوئی علامت لگا کے رکھے تھے کہ جس سے سمجھ میں آئے کہ آپ شکرانہ ادا کر رہے ہیں. وہ تو آپ نے کیا نہیں, ایک مرتبہ ذرا سی آزمائش میں سر میں درد ہوا تو پٹی لگا کے پوری بستی میں پھر رہے ہیں, جو دیکھو پوچھ رہا کیا ہوا, جو دیکھو پوچھ رہا کیا ہوا. تو ایک مرتبہ آزمائش ہو گئی تو شکایات کی پٹی باندھ لی, اور ایک عرصے دراز تک نعمتوں کی بارش رہی, کبھی تم نے شکر کی کوئی علامت نہیں قائم. بندے کی بھی کہیں یہ حالت ہو سکتی, جو سچا بندہ ہوگا مولا تعالیٰ کا, طالب حق بننا, طلب حق آنا اور رضا والا مزاج رہنا بہت بڑا مزاج ہے, بہت بڑی صفت ہے. پانچویں چیز حضرت فرماتے ہیں, محنت اور فضول چیزوں کا چھوڑ دو. محنت کرنا اور جو چیزیں بیکار ہیں ایسی چیزوں کا ترک کر دینا, مزاج رہنا محنت کا, محنت کا مزاج نہیں, بغیر کچھ کرے کے مل جانا. کہتے ہیں طالب طریقت کے لیے محنت ضروری ہے, شرائط میں سے لکھ کے حضرت. اور شرط کسے بولتے ہیں, کہ جب شرط فوت ہو جاتی ہے تو جس چیز کی شرط رہتی وہ چیز بھی نہیں ملتی. جیسے نماز کی شرط وضو ہے, وضو نہیں ہے نماز مل سکتی نہیں مل سکتی. یا اسی طریقے سے قبلہ رخ ہونا نماز کی شرط ہے, وقت کا ہونا نماز کی شرط ہے, جگہ کا پاک ہونا نماز کی شرط ہے, لباس کا پاک ہونا نماز کی شرط ہے. اب یہ شرائط پورے نہیں کرے نماز ہو جائے گی؟ نہیں ہو سکتا. تو شرط نہیں ہوئی تو مشروط بھی نہیں ملے گا, شرط پوری نہیں ہوئی تو. طالب طریقت کو حضرت فرماتے ہیں محنت, محنت شرائط میں سے, بغیر محنت کے دیتے ہیں ان کی قدرت ہے. ہم لوگ اس کو اس فرق کو نہیں سمجھ رہے آج کل, قدرت میں سنت میں کیا فرق ہے عام طور پر یہ ذہن میں نہیں ہے. اللہ قادر ہے, بغیر کسانوں کے زمین میں بیج ڈالے کے اناج دینا چاہیں تو دے سکتے ہیں, نہیں دے سکتے. مگر اللہ کی سنت ہے, اللہ کی سنت نہیں. سنت اللہ الگ ہے, قدرت اللہ الگ ہے. اب آپ اللہ جل شانہ کی جہاں سنت جاری ہے وہاں ہم قدرت کے فارمولے پہ عمل کرنا چاہے کیسا ہوں گا؟ بتانے بات سمجھ میں آ رہی ہے کہ نہیں آ رہی ہے؟ ذرا اس زمانے میں خاص طور سے متوجہ کرنے کی ضرورت ہے اس مسئلے کی طرف. یہ تو بالکل ایسا ہی ہو گیا جیسے کوئی صاحب مسلسل اولاد کے لیے دعا کروا رہے تھے کسی سے. بولے کہ مسلسل برسوں سے دعا ہی کراتے جا رہے ہیں آپ اولاد کی, کیا ہوا اب تک نہیں ہوا؟ وہ تو نہیں. بھائی اچھا شادی کب ہوئی تھی؟ بولے نہیں صاحب شادی نہیں ہوئی. بولے اللہ جل شانہ نے اولاد کے دینے کا جو نظام اس عالم میں قائم کر رکھا ہے, جو سنت جاری فرمائی ہے, وہ ازدواجی تعلق ہے نا. قدرت علیحدہ چیز ہے کہ بغیر مرد اور عورت کے اللہ تعالیٰ نے حضرت آدم کو بنا دیا, بغیر عورت کے حضرت حوا کو بنا دیا, بغیر مرد کے حضرت عیسیٰ کو بنا دیا. قدرت ہے یہ, سنت نہیں. اللہ کی جو سنت ہے وہ علیحدہ ہے, قدرت جو ہے وہ علیحدہ ہے. اللہ کی جو سنت ہے اس سنت میں محنت بھی ہے, یاد رکھنا. جو محنت کرتا ہے اسے ملتا ہے. اسی کے ساتھ ساتھ پانچویں شرط کے طور پر حضرت لکھتے ہیں, یہ فضول جو چیزیں ہیں, بیکار جو چیزیں ہیں ان کو چھوڑ دے, جس سے نہ دین کا فائدہ, نہ دنیا کا, نہ دنیا کا نہ آخرت کا, ایسی جو چیزیں ہیں وہ چھوڑ دینا. کہاں وہ چیزیں؟ دوستوں سے ملنے کے وقت میں غیر ضروری باتوں کی ہوں, یا خالی رہنے کی صورت میں موبائل میں غیر ضروری مشغولی اسوب اس میں داخل, فضول چیزوں سے بچنا. آج کل عادت اتنی خراب ہو گئی ہے کہ اس سے بچنا بھی ایک مستقل مجاہدہ سے شاید محسوس ہوں گا لوگوں کو. دوستوں سے کتنی دیر بات کرے بولے تو घंटा डेढ़ घंटा तो 24 घंटों में करता चूंगा बोलता। जिक्र करने के वास्ते कितना टाइम लगता? बोले तो आधा घंटा लगता। वो तो जिक्र हुआ, जिक्र नहीं हुआ, बातचीत चल रही, गैर जरूरी फजूल फुल चल रही। फजूल में से गाद भाव निकाल देना, फुल हो जाता। तो गैर जरूरी चीजों में तो अच्छा खासा वक्त, और जो मामूलात अस्कार हमारे काम की चीजें हैं वो हमारी अपनी जिंदगी में नहीं। कहते हैं कि फजूल चीजों को तर्क कर देना। और शराइत में से तकवा, अल्लाह जिन चीजों से नाराज होते हैं ऐसी चीजों से अपने आप को बचाना, इसका नाम तकवा है। अच्छा याद रखना, उर्दू में बोल रहा हूं जी, सादे जुमलों में बोल रहा हूं, जिन चीजों से अल्लाह नाराज होते हैं ऐसी चीजों से अपने आप को बचाने का नाम तकवा है। वो किसी चीज को करने को फरमाए तो नहीं करेंगे तो नाराज हो जाएंगे ना, जिस चीज को नहीं करने को फरमाए उसको करेंगे तो नाराज हो जाएंगे ना। आम तौर पर लोग ये समझते हैं कि भाई गुनाहों से बचने का नाम तकवा है और ये चीजें गुनाह है, उनके खास गुनाह समझ लेते हैं। लोगों ने उनके हुक्मों को पूरा नहीं करे तो भी तकवे के खिलाफ है, उनके ममनुआ चीजों को करे तो भी तकवे के खिलाफ। अब दूसरी बात यह है कि किन चीजों से नाराज होते हैं, उसके बारे में तो मालूमात हासिल करना पड़ेंगे। इसीलिए कहते हैं कि किन चीजों से नाराज होते हैं मालूमात करना, उलमा से ताल्लुक राबता रखना, अपना पूछ पूछ के करना किन चीजों से नाराज होते हैं किन चीजों से नाराज नहीं है। कौन सी चीजें सुनाऊं मैं आपको इस वक्त में जो हालात है हम लोगों के, किसी की बुराई करने से पीठ के पीछे अल्लाह राजी होते हैं नाराज होते हैं? सुबह से लेकर शाम तक खास मशगला है वो, और वो अवामुन्नास का नहीं खवास का, जिनका दीन की मेहनतों से ताल्लुक नहीं है उनका नहीं, जिनका खास ताल्लुक है उनका। सुबह से लेके शाम तक बुराइयों का तज़किरा, बाहर के अल्लाह को नाराज करने वाला अमल है। और बाज बाज तो ऐसे होते हैं कि अपनी हैसियत में बहुत छोटे होते हैं, और जिनके खिलाफ में कुछ बोलते रहते हैं वो उनकी हैसियत के मुकाबले में बहुत ऊंचे होते हैं, मगर उस बेचारे को पता ही नहीं है। पता नहीं आपको अच्छा लगेगा या बुरा लगेगा, हमारे हैदराबाद की एक इस्तेला है पुरानी, कोई बहुत ही मामूली हैसियत वाला कोई बड़ी बात जबान से निकाल दिया जिसका निकालने का उसको हक नहीं है, या कोई ऐसी ख्वाहिश जाहिर कर दिया तो क्या बोलते हैं, कहां उस्मान अली कहां प्याज की दलील। यही किस्सा है, हमारी बहुत मामूली हैसियत होती है, बड़े बड़ों के खिलाफ में अपनी जबानें खुल जाती है। और खास तौर से इस खराबी के बारे में तो साथियों को जहन में रखना चाहिए कि देखो अगर किसी बड़ी शख्सियत दीनी एतबार से, अमली एतबार से, इल्मी एतबार से, निस्बत के एतबार से किसी साहब तकवा किसी साहब विलायत शख्सियत के बारे में जबान से अगर नामुनासिब बात निकल रही हो तो समझना चाहिए कि अंजाम बहुत खतर है। जबान बंद रखो, अल्लाह अल्लाह करो, दीन की बातें बोलो, नेकी की बातें बताओ, अल्लाह का जिक्र करो, दुरूद शरीफ पढ़ो, इस्तिग़फ़ार पढ़ो, कुरान पाक की तिलावत करो, बुराई मत बयान करो। अल्लाह को नाराज करने वाला अमल है ना किसी की पीठ पीछे उसकी बुराई बयान करना। एक खलीफा गुजरे हैं गालिबन मामून रशीद, वो तफरी के वास्ते चहलकदमी करते हुए समंदर के किनारे या नहर के किनारे चले गए। तो बिल्कुल मामूली किस्म के किसान टाइप के मजदूर किस्म के कोई दो अफराद आदमी बैठ के आपस में बोल रहे थे, जब से वो खलीफा ये काम करा ना मेरी नजरों से गिर गया। बोले तो खलीफा सुन के बोला करते, हालत देखो, नाक तो कीचड़ में, اور وقت کے فرما روا کے خلاف میں دس تذکرہ تبصرہ چل رہا. یہی صورتحال اس زمانے میں ہوگی. ہزارہ خرابیوں کا ہم مجموعہ, ہماری کوئی حیثیت نہیں ہوتی, لیکن کیا اپنے, کیا پرائے, کیا قریب کے, کیا دور کے, کیا چھوٹے, کیا بڑے, بس زبانوں پر جب دیکھو نامناسب قسم کا تذکرہ چل رہا. اس کے بجائے سبحان اللہ کہتے جنت میں درخت لگ جاتا, درود شریف پڑھتے اللہ کی 10 مرتبہ رحمتیں نازل ہو جاتی, ہے نا, قرآن پاک کی تلاوت کرتے ہر حرف پر 10 نیکیاں مل جاتی, لا الہ الا اللہ کہتے پروردگار عالم کی رحمت خاصہ متوجہ ہو جاتی, کسی سے کوئی بھلائی کی, اچھائی کی کوئی بات کہہ دیتے تو صدقے کا اجر مل جاتا. تو جتنے فضول چیزیں ہیں اس سے اپنے آپ کو بچاتے ہوئے تقوی اختیار کرنا, اللہ کو ناراض کرنے والی جو چیز ہے اس سے بچنا. ایسی بہت سی چیزیں ہیں جو ہمارے ماحول میں, معاشرے میں اس وقت میں رائج ہیں, جاری ہیں. ہم سمجھتے ہیں مسجد میں آئے تو کسی کو تکلیف نہیں دینا, اس سے اللہ ناراض ہو جاتا. گھر میں گئے جتنی چاہے تکلیف دے سکتے, بولے بھائی ایسا کہے گو گھر میں کیوں ایسا کرتے ہو تم, کیا بولتے ہیں میری بیوی ہے تم کون بولنے والے. ارے بھائی تمہاری بیوی ہونے کی جو نسبت ہے وہ تو نمبر 2 پر ہے, پہلے اللہ کی بندی ہے نا, اللہ کی مخلوق ہے, اللہ کی بندی ہے, اس کے بارے میں تم کو جواب دینا پڑے گا کل قیامت کے دن کہ تمہاری طرف سے یہ زیادتی کیسی ہوئی. چھوٹوں کے ساتھ رویہ, بازار میں رہنے والوں کے ساتھ میں سلوک, کسی بھی جگہ اللہ کو ناراض کرنے والا کوئی کام نہیں کرنا. جو کر رہے ہیں الٹے سیدھے کام اور آگے بڑھ رہے ہیں تو ان کو دیکھ کے غلط فہمی میں نہیں رہ جانا. کبھی کبھی بعض بیماریاں ایسی ہوتی ہیں کہ آدمی پھولنے لگتا, نہیں جاننے والا دیکھ کے کیا بولتا, کیا صحت بن رہی ہے, بولتا صحت بن رہی کہ بگڑ رہی. ایسے ہی وہ آگے بڑھ رہا ہے کہ گھٹ رہا ہے, حقیقت میں سمجھنا چاہیے اس چیز کو. دنیا کے الٹے سیدھے دھندے کر کے, جھوٹ موٹ بول کے, دھوکہ دے کے, غلط چیزوں, غلط قسم کے اقدامات کر کے, چوری کا مال لا کر, کاروبار کر کے اپنے آپ کو آگے بڑھا دے, امانت والا, دیانت والا, صداقت والا, سچائی والا, دین والا, سچائی کے ساتھ میں کر رہا ہے, نتیجے میں زیادہ آگے نہیں بڑھ رہا ہے, اور اس کے بارے میں یہ کہے کہ وہ دیکھو ایسا کرنے کے نتیجے میں کیسا آگے بڑھ گیا, تو کیسا آگے بڑھنا ہے معلوم ہے, پھولنے کے جیسا آگے بڑھنا ہے, جیسا اس کا بدن بڑھ رہا نا. نہیں جاننے والا اس کو صحت سمجھتا ہے, جاننے والے اسے بیماری سمجھتے ہیں. اسی واسطے اگر 10 روپے حلال کے ملتے ہوں تو ایسے 1000 روپے اسے اچھے ہیں جس میں کوئی خطرہ ہے. سمجھ میں آنے کے واسطے ہمیں ایسا کچھ نہ کچھ بات ہم سناتے ہی رہتے ہیں. وہ ایک طرف سادہ پانی ہے, ایک طرف ٹھنڈا شربت, گرمی زور کی ہے, پیاس خوب لگی ہے, پانی ٹھنڈا نہیں ہے, گرم گرم قسم کا ہے, یعنی کولر میں رکھا ہوا نہیں ہے, گھڑے بے کا نہیں ہے, ویسے ہی اسٹیل وغیرہ کے کسی برتن میں رکھا ہوا تھا, اس میں سے گلاس ڈبا کے لا کے وہ رکھ دیے ایک طرف, ایک طرف شاندار قسم کا بہترین گلاس, عمدہ قسم کا رنگین شربت, نہایت ٹھنڈا اور میٹھا, یہ 2 لا کے رکھے سب. وہ گلاس میں جو پانی ہے اس کے پیسے تو عام طور پر کوئی پوچھتے ہی نہیں, اور یہ شربت 25 روپے کا. اب لا کے دونوں رکھ دیے, پیاس بھی لگ رہی, گرمی بھی بہت ہے. یہ بولے کہ صاحب یہ تو بالکل محفوظ پانی ہے, یہ جو شربت ہے البتہ اس میں خطرہ زہر کا گر گیا ہے, دونوں میں سے آپ کی مرضی جو پینا ہو پی لو. کیا پیئیں گے, پانی پیئیں گے, شربت شربت پیئیں گے یا پانی, پانی پیئیں گے نا. ارے بھائی وہ میٹھا بھی نہیں ہے, ٹھنڈا بھی نہیں ہے, سادہ پانی ہے, آپ وہ پی لے رہے ہیں, پتہ نہیں پیاس بجھے گی کہ نہیں بجھے گی, वो पी लो प्यास बुझ जाएगी, हलक को ठंडक हासिल होगी तो लज्जत और राहत महसूस होगी, मिठास की वजह से एक किस्म की फरहत भी हासिल हो जाएगी। तो उन क्या बोलेगा, प्यास नहीं गई परवाह नहीं, जान की आस नहीं जाना बोलेंगे। सोचते वो एक कतरा जहर का मुझे बुरा ही महरूम कर देगा। बेहतरीन चीज है मगर जहरीली है, मामूली सी चीज है मगर जहर से महफूज है। तो जैसे हम इन दो चीजों में से मामूली सी चीज को पसंद करते हैं, ऐसे ही समझ लीजिए 10 रुपये हलाल के हैं वो 1000 दर्जे अच्छे हैं, ऐसे 1,00,000 रुपयों से जो शरीयत मुतहरा के खिलाफ है। इस वास्ते कि उसमें जो नुकसान है वो बहुत ज्यादा है, जहर से ज्यादा खतरनाक है। उल्टे सीधे धंधे वंदे मत करो, मामला साफ सुथरे रखो। तरीकत के उसूलों में पहले शरीयत पे चलना है, शरीयत में मामला को सही करना जरूरी है वरना काम चलने वाला नहीं है। दो चार उल्टे सीधे कोई काम कर लिए दीन के नाम से और मामला हमारे कुल्लतन ऐसे ही खराब रहे तो जाहिर है कि ये तो बहुत ही खतरनाक चीज। साफ सुथरे रखो मामला को, कोई फिक्र मत करो मालदारी की, कंपटीशन की, लोग जैसे आगे बढ़ रहे हैं मैं भी जरा उनका साथ देना, जमाने के साथ चलना जरूरी है। उनके भी कोई कोई सिखा देता किसी को, भाई अल्लाह हलाल तरीके से दे तो ठीक है, जितनी चाहे तरक्की करो, इस्लाम मना नहीं करता, मगर मोहब्बत दिल में आने मत दो माल की, हाथ में ही रखो उसे, बस हाथ में जेब में आती जाती रहे, दिल में नहीं आना। हलाल तरीके से अल्लाह दे तो ठीक है, नहीं दे कोई फिक्र की बात नहीं है, मगर कोई गलत काम नहीं करना, मामला बिल्कुल साफ सुथरे रहना। बार बार ये जुमला आपको सुनाया जाता है, हमारे बड़ों ने बताया कि देखो इबादत की लाइन से दीन जिंदगी में आता है और मामला की लाइन से दीन रुखसत हो जाता है। एक हब्बे के रवादार नहीं रहना किसी। सैयदना उमर फारूक रजी अल्लाह वनु तो अपने दौर खिलाफत में बाजारों में जो गल्लों के ढेर लगे रहते थे तो जायजा लेने के वास्ते चले जाते थे और गल्ले के ढेर में अपना हाथ डालते थे और जब बाहर निकालते थे और गीलापन महसूस होता था तो यूं फरमाते थे कि ये अनाज ऊपर सूखा और अंदर भीगा हुआ कैसा है, ये तो किस्म का धोखा है जो तुम कर रहे हो। और उन्होंने तो वहां आम कायदा जारी कर दिया था कि बाजार में वही बैठेगा जो तिजारत के मसाइल से वाकिफ, इतना एहतमाम किया। अब यहाँ ना तिजारत के मसाइल से वाकिफ है ना पूछना चाहते हैं, कोई हमदर्द खैर खां कहे कि भाई ये मामला ठीक नहीं है, जरा जाके मौलाना साहब से पूछो, मस्जिद में अमीर साहब से पूछ लो। तो बोलता कि बाजार के मसाइल वो लोगों को क्या मालूम जी, बोलता हूँ बाजार में कैसा रहना वो तो हमारे से पूछो। ऐसा कर करके मामलात को तबाह करके रख लिया गया। और आपको मालूम है कि गलत मामलात के जरिए से गलत माल आएगा, गलत माल के जरिए से गलत गिजा बदन में जाएगी, तो गलत गिजा के साथ में की जाने वाली इबादत कबूल हो सकती है। खैर ये तकवे से मुतालिक एक बात आपको बताई जा रही थी, साथ में चीज हजरत ने लिखी इस्तिकामत बर शरीयत, शरीयत पे चलना जमकर, शरीयत पर जमे हुए रहना, थोड़े दिन पाबंदी थोड़े दिन छोड़ दे रहे हैं, इसका नाम इस्तिकामत नहीं है। पहले सब एक जमाना था कि ये बेचारा तहज्जुद भी नहीं छोड़ता और अब जुमा को भी मुश्किल से आता है, इस्तिकामत नहीं रही। सैयदना मोइनुद्दीन अजमेरी रहमतुल्लाह अलैह के अखबार का एक हिस्सा आपको सुनाया जा रहा, इस्तिकामत बर शरीयत, शरीयत पर जमे हुए रहना। उसके बाद कहते हैं कम खाना कम सोना, छोटा सा जुमला है, कम खाना कम सोना। कम खाने का मतलब मौजूदा जमाने में क्या है, अपनी जरूरत की मकदार में खा लेने के बाद मजीद थोड़ा दो चार निवालों की और ख्वाहिश रह जाए तो रोक देना, बस यह मतलब है। और दूसरे के खाने को अपने खाने से तकाबुल करके नहीं देखना, उन्होंने दो खाए मैं एक खाया, इस वक्त मैं कम खाया उन्होंने ज्यादा खाया, ये नहीं देखना है। ایک دینی مدرسے کے طالب علم کی خوراک اچھی تھی، مگر تمام طلبہ کو دو روٹیاں ملتی تھیں تو اس کو بھی دو ہی روٹیاں ملتی تھی، وہ تندوری جو نان ہوتی ہے وہ. اس نے کھانے کے بعد میں جا کے ناظم صاحب کو چٹھی دی کہ حضرت مجھے یہ جو کھانا دیا جا رہا ہے کافی نہیں ہو رہا، تھوڑی مقدار بڑھا دیجئے. بولے ٹھیک ہے بھائی، ایک روٹی بڑھا دو. تو تین روٹیاں کھایا، جا کے پھر بولا حضرت یہ بھی کافی نہیں ہو رہی، تھوڑی سی مقدار بڑھا دیجئے. تو تین سے چار ہوئی، چار سے پانچ ہوئی، جب روٹیاں چار پانچ ہو گئی اور وہ مستقل اس کی شکایت کرتا جا رہا ہے کہ صاحب کافی نہیں ہو رہے، کچھ بڑھا دیجئے. تو ناظم صاحب بھی بیچارے ہمدرد خیر خواہ سمجھدار صاحب علم شخص تھے، انہوں نے کہا کہ اچھا ایسا کرو کہ ایک مرتبہ اسے مطبخ میں بٹھا دو جہاں روٹیاں بنتی ہیں، اور اسے وہاں بٹھا کے اسے کھلاؤ، پیٹ بھر کے کھلاؤ. جس مقدار میں اس کا پیٹ بھر جائے ہم وہ مقدار اس کی دفتر سے منظور کر دیں. تو اس نے وہاں بیٹھ کر آٹھ روٹیاں کھائیں، کہا کہ اب کافی ہو گئی. تو ناظم صاحب نے اس کو آٹھ روٹیاں منظور کر دی، لیکن اس نے ناظم صاحب کو درخواست دی کہ حضرت مجھے صرف چار دے دیجئے، آٹھ نہیں. جب وہ چار روٹیاں کھاتا ہوا زندگی گزار رہا. اب ایسے کے بچے نا سمجھ قسم کے ہوتے ہیں، ہماری خانقاہ میں آنے والے سمجھداروں کی طرح عام طور پر نہیں رہتے ہیں. اب اسے کہنے لگے کہ پورے بچے دو دو روٹیاں کھاتے ہیں اور یہ اکیلا چار روٹیاں کھاتا ہے، اور مدرسے کا خرچہ بڑھا رہا ہے، اور ایسا ہے اور ویسا ہے، مختلف قسم کے. بچوں نے اس کے ساتھ میں نامناسب باتیں کہنی شروع کی، تو اس قسم کا اعتراض کرنے والوں کو ناظم صاحب نے بلایا، اور بلانے کے بعد میں کہا کہ بچوں آپ لوگوں کا پیٹ کتنی روٹیوں میں بھر جاتا ہے؟ ہم کو دو روٹیاں بس بس ہو جاتی. کہنے لگے کہ اچھا، تو تم کتنی روٹیاں لیتے ہو مدرسے سے؟ بولے دو لیتے ہیں ہم لوگ. یہ کتنی لیتا ہے؟ تو یہ چار لیتا ہے. بولے اس کا پیٹ کتنے میں بھرتا ہے؟ تو اس نے کہا کہ آٹھ روٹیوں میں. ان سے پوچھا تمہارا پیٹ کتنے میں بھرتا ہے؟ اور اس نے کہا کہ دو روٹیوں میں. کہا کہ جتنے میں تمہارا پیٹ بھرتا ہے اتنی پوری روٹی تم لیتے ہو، اور جتنوں میں اس کا پیٹ بھرتا ہے اس کی آدھی روٹی یہ لیتا ہے، تو کم کھانے والا یہ ہے کہ تم ہو؟ ایسے سمجھدار لوگ گزرے تھے. بہت سارے مدرسے والے لوگ ابھی ہیں، ذرا اچھا سنو. تو مجاہدہ تو وہ کر رہا ہے نا جس کی مقدار چار آٹھ روٹی ہیں، وہ چار نہیں کھا کر مجاہدہ کرتا، اور یہ جس کا پیٹ دو میں بھر جاتا ہے وہ دو لے کے کہہ کر مجاہدہ کر رہے ہیں، مجاہدہ تو نہیں کر رہے نا. تو اس واسطے اپنی جو مقدار ہے وہ دیکھو، دوسروں کی مت دیکھو. اپنی مقدار میں اپنے کو جتنا چاہیے، کہیں ایسا نہ کہ جس کی مقدار بہت ہی کم ہے آپ اس کی مقدار دیکھ لیں کہ آپ بھی ویسی کھانا شروع کر دی. آپ ویسا مت کرنا، آپ کی جو مقدار ہے اس سے ایک دونے والے کم کر دو. بس کم کھانے کا مطلب یہ ہے موجودہ زمانے میں. اور کم سونا، ذرا اس کا بھی خیال رکھنا. کم سونے کا مطلب چھ گھنٹے سونا چاہیے، اس سے کم نہیں سونا چاہیے، اس سے زیادہ سونے سے پرہیز کرنا. چھ گھنٹے سات گھنٹے ٹھیک. مخلوق سے علیحدگی اور عزلت نشینی، مخلوق سے الگ رہنا، یہ تربیتی لائن کا فقرہ ہے. جب تک کہ دوسروں کے غلط تاثرات لینے سے اپنے آپ کو بچانے کی صلاحیت نہیں پیدا ہوئی، دوسروں کے ساتھ میں رہیں گے تو غلط اثرات لے لیں گے. اس واسطے بچانا، ہمیشہ ہی اس کو گوشہ نشین کر دینے کے واسطے نہیں کرتے، صلاحیت اس کی بن جائے اس مقصد سے. جسے آپ دیکھیں گے بعض مریضوں کو، اس کو بولتے ہیں کہ صاحب ان کو آئی سی یو میں رکھنا، کوئی آنا جانا نہیں، الگ رکھ دیا اس کو. تو ہمیشہ یہ الگ رکھنے کے واسطے رکھے، اس میں ابھی یہ صلاحیت موجود نہیں ہے کہ آنے جانے والے لوگوں کے جسموں سے نکلنے والی شعاعوں کو اور ان کے بدن سے نکلنے والے حراروں کو یا ان کے بدن سے نکلنے والی گرمی کی لہروں کو اور ان کے بدن سے نمایاں ہونے والے یا ان کی سانسوں سے خارج ہونے والے جراثیم کو برداشت کرنے کی جب تک کہ صلاحیت نہ ہو اس کو اس میں رکھتے ہیں. لیکن جب علاج معالجہ ہو کے صحت مند ہو گیا تو اسے بھیج دیتے. ہمیشہ رکھنے کے واسطے نہیں کرتے. اس واسطے یہ عزلت نشینی یا مخلوق سے علیحدگی ایک موقتی عمل ہوتا ہے, اسے آپ ذہن میں رکھیں. اور دسویں چیز بتائی, صوم و صلاۃ, نماز کا, روزوں کا خاص اہتمام کرنا. یہ چند چیزیں جو حضرت اجمیری رحمۃ اللہ علیہ کی اہل طریقت کے لیے بیان کردہ تھیں وہ آپ کو سنائی گئیں. یہ کتاب ہے تصوف کے چار امام, اس کا ایک چھوٹا سا حصہ. اس میں چاروں ائمہ کے, امام سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ, سیدنا معین الدین چشتی اجمیری رحمۃ اللہ علیہ, سیدنا شیخ شہاب الدین سہروردی رحمۃ اللہ علیہ, سیدنا حضرت بہاءالدین نقشبندی رحمۃ اللہ علیہ, ان چار بزرگوں کے حالات, کچھ واقعات, کچھ ارشادات اس میں جمع کیے گئے ہیں, کچھ تعلیمات ہیں ان کے. اس کتاب کا نام ہے تصوف کے چار امام, جو ہمارے چھوٹے بھائی صاحب نے اسے مرتب فرمایا تھا. آپ حضرات اگر حاصل کرنا چاہیں تو جاتے ہوئے حاصل کر سکتے ہیں. اللهم صل على سيدنا محمد وعلى آله وأصحابه أجمعين, ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ اپنے فضل و کرم سے ہم سب کے گناہوں کو معاف فرما. مولا جو کچھ باتیں کہنے سننے کو ملتی ہیں اس پر صحیح عمل کرنے کی توفیق نصیب فرما. اے اللہ ہمارے دلوں کو پاکیزہ بنا دے. اے اللہ ہمارے دلوں کے رخ کو صحیح فرما دے. اے اللہ دنیا دنی کی محبت کو ہمارے دلوں سے نکال دے. اے اللہ ہمارے جذبات کو پاکیزہ بنا دے, ہماری نیتوں کو درست بنا دے, ہمارے اخلاق کو بہترین بنا دے. اے اللہ ہم سب کی بہترین تربیت فرما. اے اللہ اپنی اپنے حبیب کی محبت نصیب فرما. اے اللہ پیارے نبی علیہ السلام کے مبارک سنتوں سے والہانہ تعلق نصیب فرما. اے اللہ مکمل اطاعت و اتباع کی توفیق نصیب فرما. اے اللہ سلسلے کے بزرگوں کے فیوز اور برکات ہم سب کو عطا فرما. مولا اپنی معرفت نصیب فرما, اپنا قرب عطا فرما, ہمارے دلوں کو نورانی بنا دے, قلوب میں نور معرفت کو داخل فرما. اور اے اللہ ہماری کوتاہیوں کی سیاہی کو ہمارے دلوں سے زائل فرما دے. اے اللہ رحم کا, کرم کا, عافیت کا معاملہ فرما. اسلام کو سربلندی عطا فرما, اہل اسلام کو غلبہ نصیب فرما, اسلام کے خلاف کی جانے والی تمام سازشوں کو ناکام بنا دے. اے اللہ دارین کی سعادتیں میسر اور مقدر فرما, جب تک زندگی ہو پورے اسلام پر چلنا آسان فرما. جب اس دنیا سے گزرنے کا وقت آئے تو خاتمہ بالخیر فرما, ایمان پر موت نصیب فرما. آپ کے ہم سے راضی ہونے کی حالت میں ہمارا اس دنیا سے جانا مقدر فرما. ربنا تقبل منا انک انت السمیع العلیم, تب علینا انک انت التواب الرحیم, وصلی وسلم وبارک علی سید المرسلین.